الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله اسلامی بھائیوں اور اسلامی بہنوں الحمدللہ عز و جل خالق کائنات جل جلالہ کی زمین پر عشق رسول صلی اللہ تعالی علیہ وآلہ وسلم کا مدنی جام تقسیم کرنے والے ایسے مرد کامل اب بھی موجود ہیں جو فیشن کی آفت میں گرفتار لوگوں کو پیارے مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم کی سنت کریمہ کا اسیر بنانے کے خواہاں ہیں یہ اللہ عز و جل کا خاص کرم ہے کہ اس نے ہمیں اس پرفتن دور میں تبلیغ قرآن و سنت کی عالمگیر غیر سیاسی تحریک دعوت اسلامی کا مدنی ماحول اور شیخ طریقت امیر اہل سنت ابو بلال حضرت علامہ مولانا محمد الیاس اطوار قادری رضوی دامت برکاتہم العلیہ جیسے ولی کامل کی صحبت باثر سے نوازا یقیناً امیر اہل سنت دامت برکاتہم العلیہ ان عظیم ہستیوں میں سے ایک ہیں جن کی مخلصانہ جد و جہد کی برکت سے ہزاروں نہیں بلکہ لاکھوں مسلمان بالخصوص نوجوان برائیوں سے تائب ہو کے نیکیوں کی راہ پر گامزن ہو چکے ہیں الحمدللہ عز و جل بلا مبالغہ امیر اہل سنت دامت برکاتہم العلیہ نے اپنے سنتوں بھرے بیانات کے ذریعے لاکھوں مسلمانوں کے دلوں میں مدنی انقلاب برپا کر دیا لہذا تمام اسلامی بھائی اور اسلامی بہنیں اس بیان کو توجہ کے ساتھ سماعت فرمائیں
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم
الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله
آج میں آپ کی خدمت میں حضرت مولانا جلال الدین رومی رحمت اللہ تعالی علیہ کی مثنوی شریف کی چند حکایات پیش کروں گا جو دلچسپ بھی ہیں اور ہمارے لیے درس آموز بھی مولانا رومی رحمت اللہ تعالی علیہ فرماتے ہیں ایک بار حضرت سیدنا سلیمان علی نبینا وعلی الصلاۃ والسلام نے سارے پرندوں کو اپنے دربار میں طلب کیا اور حکم دیا کہ سب اپنے اپنے کمالات اور خوبیوں کا بیان کریں چنانچہ سارے پرندے حاضر ہو گئے اور یہ تو آپ جانتے ہوں گے سلیمان علیہ السلام کی حکومت درندوں پر چرندوں پر پرندوں پر بلکہ ہوا پر بھی تھی انسان پر بھی تھی جنات پر بھی تھی خیر تو پرندے حاضر ہو گئے اور سب نے اپنے اپنے کمالات بیان کرنے شروع کیے اب ہدہد کی باری آئی یہ بھی ایک چھوٹا سا پرندہ ہوتا ہے تو وہ عرض کرنے لگا یا نبی اللہ مجھ میں یہ کمال ہے کہ میں آسمان کی بلندیوں پر اڑتا ہوں اور اتنی اوپر سے بھی زمین کے اندر کی تمام چیزیں میں دیکھ لیتا ہوں اور میں بتا سکتا ہوں کہ زمین کے کس حصے میں پانی ہے اور کس حصے میں پانی نہیں ہے ہدہد کا یہ بیان سن کر کوا کہنے لگا یا نبی اللہ یہ ہدہد جھوٹ بولتا ہے اگر اس کی نظر اتنی تیز ہے تو پھر یہ شکاری کے بچھائے ہوئے جال پر دانے چگنے کے لیے کیوں بیٹھ جاتا ہے اس کو جال کیوں نظر نہیں آتا جال میں پھنس بھی جاتا ہے اعتراض بہت وزن دار ہے جس کو زمین کے اندر کا پانی نظر آ جاتا ہے اس کو جال کیوں نظر نہیں آتا شکاری کا بہت وزن دار اعتراض چنانچہ سیدنا سلیمان علی نبینا علیہ الصلوۃ والسلام نے ہدہد کو حکم فرمایا کہ مجھے اعتراض کا جواب دو تو ہدہد نے عرض کیا یا نبی اللہ میں نے جو عرض کیا وہ بالکل بجا ہے کہ واقعی میری نظر بہت تیز ہے اور میں بہت اوپر سے زمین کی اندرونی سطح میں پانی وغیرہ دیکھ لیتا ہوں مگر چال میں پھنستے وقت میری نظر پر تقدیر کا پردہ پڑ جاتا ہے آپ لوگ شاید نہیں سمجھے چال میں پھنستے وقت میری نگاہ پر قضاء و قدر تقدیر قسمت کا پردہ پڑ جاتا ہے مقصد یہ کہ ناخن تدبیر جو ہیں وہ گرہ تقدیر کو کھولنے سے قاصر ہے جو تقدیر میں لکھا ہوتا ہے وہ ہو کر رہتا ہے آپ نے شاید سنا ہوگا بڑے بڑے ماہر تیراک بھی ڈوب کر مر جاتے ہیں ایکسپرٹ ڈرائیور حادثہ کر بیٹھتے ہیں بہترین پائلٹ جہاز سمیت تباہ ہو جاتے ہیں بڑے بڑے پہلوان موت کے گھاٹ اتر جاتے ہیں ایسے سخت جان لوگ जो बार बार बीमार होकर मौत से बच जाते हो, डॉक्टर भी कहते हैं कि बड़ा सख्त जाने समझ में नहीं आता, आखिर वो भी मौत से हम किनार हो जाते हैं। तो इन माहिरीन और इन पहलवानों और इन ताकतवरों और सेहतमंदों की ताकत, इनकी मुहारत पर बिलाखिर तकदीर का पर्दा पड़ जाता है। जब इनकी मौत आ जाती है तो अच्छे अच्छे माहिर ड्राइवर जो है वो हादसा करके मर जाते हैं। बेहतरीन निशानाबाज बसा औकात अपनी राइफल साफ करते करते उसी गोली का निशाना बन जाते हैं। बेहतरीन जंगजू बाज औकात मामूली सिपाही के हाथ मार खा जाते हैं। मसलन अबू जहल बहुत बड़ा सरदार था, बहुत बड़ा जंगजू था। मुआज और मुअव्वल रजी अल्लाह अन्हुमा, इन दोनों मदनी मुन्नों ने गज़वे बद्र में अबू जहल को कत्ल किया, तो बड़ा माहिर था, बच्चों ने मार दिया उसको। तो उसकी मुहारत अपनी जगह पर थी, लेकिन जब उसकी शामत आई तो उसकी मुहारत पर किस्मत का पर्दा पड़ गया। अब शायद आप समझ गए। तो इसी तरह हुदूद अर्ज कर रहा है कि हुजूर मैं देख लेता हूं वाकई मेरी नजर तेज है, लेकिन जब मेरी मौत आ जाती है तो फिर मेरी नजर पर तकदीर का पर्दा पड़ जाता है और जाल मुझे नजर नहीं आती, मैं भूल खा जाता हूं और मैं फंस जाता हूं। तो इसीलिए ये जहन में रखिए कि तकदीर के आगे तदबीर के तमाम दाव पेच नाकाम होकर रह जाते हैं। अपनी होशियारी, अपनी अक्लमंदी और अपनी हिकमत और दानाई ये फिर काम नहीं आती, और बंदा अल्लाह की कुदरत के आगे वाकई झुक जाता है कि मौला मेरी एक भी नहीं चलती, मैं बेबस और लाचार हूं, सब कुछ तू ही करता। हार्ट स्पेशलिस्ट बाज़ औक़ात खुद ही हार्ट फेल हो जाते हैं, साइकोलॉजिस्ट खुद नफ्सियाती मरीज होकर रह जाते हैं, दिमागी अमराज के माहिरीन खुद पागल हो जाए तो इसका क्या है, दिल का इलाज करने वाले खुद दिल के दौरे के मरज में मुब्तला हो जाए तो इसका क्या है, वो तो तकदीर की बात। तो बड़े बड़े माहिर खुद फंस जाते हैं। डॉक्टर हिफ्जान सेहत के उसूल पर लाख अमल करता रहे लेकिन आखिर उसको भी बीमारियां लग ही जाती हैं। बड़े बड़े डॉक्टर मर जाते हैं, बड़े बड़े सर्जन मर जाते हैं, बड़े बड़े ओहदेदार और बड़े बड़े वजीर बादशाह और अरबाब इख्तदार मौत के घाट उतर जाते हैं। जब मौत आती है तो उसके असबाब हो जाते हैं। तो इसलिए अब इंसान को तकदीर पर भरोसा रखना चाहिए और तकदीर पर ईमान लाना जरूरी है। तकदीर अच्छी या बुरी सब अल्लाह ताला की तरफ से, और तकदीर के मामले में कजा व कदर में सिद्दीक अकबर और फारूक आजम रजी अल्लाह अन्हुमा को भी बहस करने से मना फरमाया गया था। जो कुछ बस अल्लाह करता है वो सही करता है, इसमें एक जर्रे का करोड़वा 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 और बाल से करोड़ा करोड़ गुना बारीक, इन्हें कोई गिनती नहीं, इतनी भी गुंजाइश नहीं अल्लाह ताला के मामलात में, हमारे जहन में, हमारे दिल में, हमारे दिमाग में। हमारा ईमान अल्हम्दुलिल्लाह मजबूत है, वो जो करता सही करता है। तो अल्लाह ताला की तकदीर पर राजी रहना ये हमारे लिए बहुत जरूरी है। एक और हिकायत मौलाना जलालुद्दीन रूमी रहमतुल्लाह अलैह की समाअत फरमाइए कि एक बार एक जंगल में शेर आ गया। अच्छा, ये सबक आमोद हिकायतें बाज मन घड़त भी होती है, ये आपको वजात कर दूं जानवरों वाली। जैसे ये सुलेमान अलैहिस्सलाम का वाकया तो सच्चा है, लेकिन ये हुदहुद ये अपने अब जो सुना रहा हूँ, या इस तरह के सबक आमोज वाकयात बोस्तान सादी में भी है, शेख सादी रहमतुल्लाह अलैह के बोस्तान गुलिस्तान वगैरह में भी है, और मौलाना रूमी रहमतुल्लाह अलैह ने बहुत सारे वहां ने लिखे हैं। तो ये सबक आमोज वाकयात जो मन घड़त होते हैं तो ये बयान करना जायज है और इस तरह लिखना भी जायज, मकसूद इससे लोगों को वाजो नसीहत है, इसमें कोई हरज नहीं है। मगर नऊज़ु बिल्लाह सरकार की तरफ मंसूब करके या नबी की तरफ मंसूब करके या किसी शख्स की तरफ मंसूब करके नहीं कह सकते ये वाकयात, ऐसे ही जैसे बिल्कुल ही फर्जी इसके किरदार हो ना फर्जी, तो उसमें हरज नहीं है। तो एक बार एक जंगल में शेर आ गया और तमाम जानवरों को हुक्म दिया जमा करके, तुम्हारी चीर फाड़ करूंगा तो तुम लोगों के लिए बड़ा मुश्किल हो जाएगा, तो ऐसा करो कि रोजाना तुम खुद ही एक को मुंतखब करके मेरी गिजा के लिए भेज दिया करो। तो जानवरों ने भी इसी में आफियत समझी कि वाकई इस तरह हमारे लिए आसानी रहेगी। तो अब बारी बारी वो एक एक जानवर कुरानंदाजी के जरिए, लॉटरी के जरिए उसके पास जाने लगा और उसका निवाला बनने लगा। अब एक रोज कुरा खरगोश के नाम निकल आया, तो खरगोश ने जाने में पहलू तो ही की, हाना की, तो सबने कहा कि देखो ऐसा मत करो वरना शेर हम सबको एक ही बार में खत्म कर देगा, तुम्हारी बारी आई है और अपना ये पैक्ट है, तुमको जाना चाहिए। तो उसने कहा अच्छा ठीक है मैं चला जाता हूँ, लेकिन इंशाल्लाह मैं जिंदा लौट आऊंगा और शेर मर जाएगा। अब सबने बोला ऐसे ही बोलता है। खैर खरगोश जो था वो शेर के पास बहुत ताखीर से पहुंचा, शेर जो था वो गुस्से में भर के बैठा था, वैसे उसका बदन बहुत गर्म रहता है। इसका भी मजे का किस्सा है, सैयदना नूह अला नबीना वाले सलातो सलाम ने हर जानवर के जोड़े लिए थे, मशहूर वाकया था, तो इनमें शेर भी था। शेर को देखकर सारी जो मखलूक थी वो डरने लगी, शेर फिर शेर है, ये तो हमको खा जाएगा। तो फिर नूह अले सलातो सलाम ने दुआ की तो शेर को बुखार आ गया, तो वो बुखार में मड़ा रहा और किसी को उसने छेड़ा नहीं, तो इस तरह उसकी नस्ल से शेर सब चल रहे हैं, तो इसलिए मतलब ये कि शेर का बदन जो गर्म हो, चूहा भी था उसमें। अब चूहे से भी मखलूक जो थी वो तंग आई, चूहे की तो खसलत है हर चीज को कतरता है, ये सारा अनाज वनाज तबाह करेगा। तो फिर अल्लाह ताला ने नूह अलैहि सलाम की दुआ की बरकत से ऐसा करम किया कि शेर को एक जोरदार छींक आई। ये सच्चे वाकया ने रिवायतों में शेर को छींक आई तो शेर की छींक से बिल्ली निकल पड़ी, और बिल्ली ने जब म्याओ कहा तो चूहा दुबक के छुप गया। तो यूं अमन से मतलब ये सफर तय होता रहा। वो कहते हैं ना शेर को बिल्ली की खाला। तो बहरहाल ये कि खरगोश शेर की खिदमत में हाजिर हुआ, शेर गर्म होके बैठा था एकदम भिन्नाया हुआ, और उसने दहाड़ कर कहा, शेर की पुकार को कहते दहाड़ना, शेर चीख मारता ना दहाड़ना कहते हैं, और आती चीख मारता उसको क्या कहते हैं चिंघाड़ना। तो शेर दहाड़ा और उसने कहा कि तूने इतनी देर क्यों लगा दी। अब वो खरगोश था, उसने बड़ी आजजी के साथ इल्तिजा की कि ऐ जंगल के बादशाह, आप जो चाहे मुझे सजा दे देना, लेकिन मुझे सफाई का मौका दीजिए, ये मेरी मजबूरी क्या थी। हुजूर बात यह कि आज हम दो भाइयों पर वो नाम निकला था और हमें आपकी खिदमत में पेश होना था, तो हम दोनों भाई जब चले ना तो रास्ते में एक और शेर हमको टकर गया और उस शेर ने हम पर हमला कर दिया। मैं तो फुर्ती से भाग निकला लेकिन मेरा भाई उसके पंजे में आ गया, उसने उसको अपने कब्जे में ले लिया और मैं इसलिए आली जा मुझे ताखीर हो गई, मुझे माफी दे दीजिए, तो मैं हाजिर तो हो ही गया हूं। अब शेर ने जब ये सुना तो उसको और गुस्सा आ गया, तो शेर ने कहा कि मेरे होते हुए दूसरा शेर, उसकी जरूरत कैसे हुई, कहा है वो बताओ मुझे। तो उसने कहा अली जा फिर चलिए मैं आपको बता ही देता हूँ। चुनाचे खरगोश ने इशारा किया और आगे चलने लगा, शेर उसके पीछे पीछे चलने लगा। अब इतना था खरगोश, इसका भेजा कितना बुलंद था, उसने एक कुएं के आगे शेर को रुकने का इशारा किया और शेर से कहा कि अली जा वो शेर इसके अंदर है और मेरा भाई भी इसके साथ मौजूद है। यूं कहकर वो खरगोश किनारे पर कुएं के बिल्कुल खड़ा हो गया और शेर ने झांक कर देखा अंदर। जब झांक कर देखा तो उसे अपना अक्स नजर आया और साथ में खरगोश का भी अक्स है ना नजर आया उसको, और शेर की फिरी वाकई ये अंदर मौजूद है। उसने कहा देखो मेरा भाई भी इसके बराबर में। अब शेर आपे से बाहर, और ये जब गुस्से में बंदा आता है तो बंदे को आपको पता ना अकल से पैदल हो जाता है, छुरी मार देता है, गोली चला देता है, फिर भां 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 करके रोता है कि मैंने क्या कर दिया, हाय मैंने गुस्से में 3 तलाक दे दी, हाय मैंने क्या किया। तो बहरहाल वो गुस्से में आ गया, तो अब गुस्सा जब आ गया तो अकल पर पर्दा पड़ गया और शेर दहाड़ता हुआ अपने ही अक्स पर कूदा के मैं तुझे मार दूंगा। तो जैसे उसने मतलब झपटा मारा तो सीधा पानी में गया और डुबकियां खाकर मर गया, और खरगोश हंसता हुआ अपने साथियों पर आया और उसने कहा कि मैंने इस तरह शेर से तुम लोगों की जान छुड़ा दी। तो मेरे भाइयों शिकायत से पता चला कि गुस्सा जो है ये बड़े बड़ों की अक्ल पर पर्दा डाल देता है, और गुस्से में आकर बंदा ऐसे काम कर गुजरता है कि जिसके बारे में बाद में इसको बहुत ही पछताना पड़ता है। और तकरीबन अक्सरियत आजकल गुस्से वाली ही मुझे तो नजर आती है, जिसको देखो गुस्से वाला, जिसको देखो गुस्से वाला, अक्सर आकर कहते हैं कि घर में हमारे मदनी माहौल नहीं बनता। तो मुझे तो यूं ही लगता है कि जनाब तुम गुस्से वाले हो। नहीं, अब तो मैं मदनी माहौल में आने से काफी काबू आ गया हूँ, पहले बहुत गुस्सा करता था। तो फिर जाहिर है कि जो बरसों का असर तुम्हारे घर वालों पर है वो अब घंटों या दिनों में तो खत्म नहीं होगा, तो आहिस्ता आहिस्ता ही हो। तो गुस्सा जो है ये घर का माहौल खराब करता है, दुकान का माहौल खराब करता है, बाजार का माहौल खराब करता है, कारोबार का माहौल खराब करता है। अपने नफ्स के लिए बार बार गुस्से हो जाने वाला जो है वो हमेशा परेशान रहता है। हाँ, अगर गुस्से को दबाए रखे और पी जाए और अपने नफ्स की खातिर आने वाले गुस्से पर किसी से इंतकाम न ले तो वो दूसरी बात, वरना गुस्से वाले पागलों को तो आपने भी देखा होगा, मैंने भी देखा, गुस्सा आता है तो जानवर को भी मारते। तो गधा बेचारा चल रहा है अपनी जगह पर, जितना वो गुस्से में आकर बेचारे को मारते बेजबान जानवर, घोड़ा गाड़ी वाले घोड़े को चाबुक मारते, बाजों का गुस्से में आकर जोर से मारते, गाय वाले बकरी वाले सब मारते। मतलब कसाब तो पता नहीं अपने आप को क्या समझते हैं, तो बेजबान गाय और बकरे पर इतना जुल्म करते हैं कि खुदा की पनाह कयामत के दिन पता नहीं क्या बनेगा इन लोगों। ज़िबा करना ये तो एक हलाल फेल था, लेकिन इतनी बेदर्दी से और ज्यादा जरूरत से काट देना, फिर जिंदा खाल चीर देना और बेतरतीब उसको जोर से पछाड़ना और फिर उसको घसीटना, नऊज़ु बिल्लाह, जैसे बहुत बड़ी बंधी हुई गाय को घसीट कर, जैसे मतलब बहुत बड़ी बहादुरी का मुजाहरा कर रहे इस तरह खड़े होते, नऊज़ु बिल्लाह, जोहला किस्म के लोग जो होते। तो बहरहाल ये कि गुस्से में आदमी जानवर तो क्या बर्तन पर गुस्सा नहीं उतारता, आप खुद सोच लो आप में से कौन कौन बर्तन पर गुस्सा उतारता है घर में। गुस्सा आया माँ पर और हाथ में आया प्याला, माँ को तो जहर के मारने से तो प्याले को दीवार से दे मार, غصہ پیالے پہ اترا, تو کسی نے غصہ پلیٹ پر اتارا, زور سے پلیٹ پٹکی, چاول شاول سب اس کا بکھیر دیا. کہتا تھا گرم کرو گرم کرو, تم نے گرم کھانا کیوں نہیں, تاڑ کر کے مارا. اب ماں تو کسی کو نہیں کہے گی, لیکن اللہ تعالیٰ تو دیکھ رہا ہے نا آپ کی حماقت کو. تو غصے میں آ جاؤ, کپڑے پھاڑ دیے. غصے میں آ کر بعض احمق تو اپنے آپ کو آگ لگا دیتے, خودکشی کر لی. تو بعض لوگ غصے میں خودکشی کرتے ہیں, ماں سے لڑائی ہو گئی, باپ سے لڑائی ہو گئی, بیوی سے لڑائی ہو گئی, تو وہ ایک دم اندر اپنے لے لیتے ہیں, فیل کرتے ہیں, بہت زیادہ ذہن پر لے لیتے ہیں, آخر خودکشی کر لیتے, چھلانگ لگا دیتے. غصہ سیدنا حسن بصری رحمت اللہ تعالی علیہ بجا فرماتے ہیں, غصے والے کو کہتے ہیں کہ کہیں اب کی اچھال تجھے جہنم میں نہ ڈال دے. اتنا اچھلتا ہے غصے میں, کہیں اب کی اچھال تجھے جہنم میں نہ ڈال دے. تو بہرحال یہ کہ بھائیو غصہ جو ہے بڑے بڑوں کو تباہ کرتا ہے, جس طرح شیر کو اس نے تباہ و برباد کر دیا. اور حکمت و دانائی کے لیے, عقل مندی کے لیے قد اور عمر کوئی ضروری نہیں ہے, بلکہ شیخ سعدی رحمت اللہ علیہ فرماتے ہیں, تونگری بدلست نہ بمال, بزرگی بعقلست نہ بسال. یعنی مالداری دل سے ہوتی ہے نہ کہ مال سے, بزرگی عقل سے ہوتی ہے سال سے نہیں ہوتی. تو اتنا تو خرگوش کتنا عقل مند نکلا, اور اتنا بڑا شیر کتنا بے وقوف نکلا. تو کوئی بچہ بھی اگر حکمت اور دانائی کی بات کہے تو اس کو سننا چاہیے, اس طرح کہہ کر اپنی جہالت کا ثبوت کبھی نہیں دینا چاہیے کہ میاں جمعہ جمعہ 8 دن ہی ہوئے اور اجتماع میں جاتے ہو اور ہمیں مسئلہ بتاتے ہو. ہم بھی سنتیں جانتے ہیں, ہم نے بھی بڑی کتابیں پڑھی ہوئی ہیں, اتنا سا بچہ اگر میرے کو نماز کا مسئلہ بتاتا ہے, اس طرح کی جہالت نہیں کرنی چاہیے. بے شک آپ اہل علم کیوں نہیں ہیں, لیکن یہ دعویٰ تو آپ کبھی بھی نہیں کر سکتے کہ مجھے سارا علم آتا ہے. تو بعض اوقات ہو سکتا ہے کہ چھوٹا بچہ حکمت اور دانائی کی بات بتا دے, اور یہ عین ممکن. میرے آقا نعمت امام اہل سنت عظیم البرکت عظیم المرتبت پروانہ شب رسالت مجدد دین و ملت مولانا شاہ احمد رضا خان علیہ رحمۃ الرحمان کے پڑوس میں ایک شخص تھے, وہ ملاقات کے لیے حاضر ہوئے ہوں گے, اور ایک چھوٹا بچہ کنویں سے پانی بھر رہا تھا. تو اس بچے سے اسی بزرگ نے وضو کے لیے پانی مانگا, مجھے پانی دے دو. تو وہ بچہ چونکہ اعلی حضرت رضی اللہ تعالیٰ عنہ کی صحبت یافتہ تھا, اور عالم کی صحبت, عالم بھی عالم نام کا نام, عالم عالم با عمل اور عالم با علم, جس کو علم کی برکتیں میسر آئی. تو وہ اعلی حضرت رضی اللہ تعالیٰ عنہ کی صحبت میں رہا ہوا بچہ تھا, ہونہار بچہ. اس بچے نے فوراً کہا کہ میں نابالغ ہوں اور آپ مجھ سے پانی نہیں لے سکتے. آپ لوگ بھی حیرت میں آ گئے ہوں گے کہ یار یہ کوئی مسئلہ ہو, نابالغ سے پانی نہیں لے سکتے. تو جی ہاں مسئلہ ہی. بزرگ بھی کان پکڑ کے رہ گئے کہ واہ, اس بارگاہ سے فیضیاب ہونے والے بچے کے پاس اتنا علم ہے. وہ ڈیڑھ نہیں تھے, ڈیڑھ ہوتے نا چاہے بچہ ہو کر بڑوں کی غلطیاں نکال دیتے, پانی دے بھائی. اس طرح وہ بزرگ نے کان پکڑ لیا کہ واقعی یہ بچہ عقل مند دانا ہے اور اس کے پاس علم ہے. تو انہوں نے اس بہرحال بہت شفقت فرمائی, خوش ہوئی اس مسئلے کو سن کر. ڈانٹا مسئلہ بھی عرض کرتا چلوں کہ نابالغ جو ہوتا ہے بچہ, وہ اپنی ملک کی جو بھی شے ہے وہ دوسرے کو نہیں دے سکتا, دوسرا اس سے لے نہیں سکتا. جیسے نابالغ بچے کا پانی, اب پانی کی بھی صورت ہے. اب یہاں کولر رکھا ہوا ہے, آپ کسی کے گھر پہ گئے اور جگ رکھا ہوا پانی کا. اب یہ پانی کا جگ جو ہے, اس میں سے اگر بچہ گھر کے مطلب پانی میں سے بچہ آپ کو جگ میں سے پلا رہا ہے, پھر تو حرج نہیں ہے کہ یہ پانی جو پیے اس کا ہے, بھر لے اس کی ملک نہیں ہوتا. یہ عرف ہے نا اس پر کہ جو پیے اس کے لیے ہوتا ہے. باقی رہا کنواں یا جو سرکاری نل وغیرہ لگے ہوتے ہیں باہر بھر میں لگے ہوتے ہیں, تو ان کا عرف یہ ہوتا ہے کہ جو کوئی پانی بھر لے وہی اس کا مالک ہو جاتا ہے. نہر پر بھرا, دریا پہ بھرا, کنویں سے بھرا, برمے سے نکالا, سرکاری نل وغیرہ جو لگے ہوتے ہیں ان سے نکالا, تو اس میں جو بھرے وہی اس کا مالک ہوتا ہے. یہ ایک عرف ہے. جیسے مشکی وغیرہ جو ہوتے ہیں وہ مشکی دے بھر کے بیچتے ہیں, یہ جو بھر لیتا ہے اس کا ہو جاتا ہے, مشکی دے والے کا پانی ہو جاتا ہے. یہ عرف ہے اس میں. تو اس طرح بچہ چونکہ کنویں سے نکال کر اس نے بھرا, تو اب پانی کا مالک یہی ہو گیا. تو اب اس سے پانی ہم مفت مانگ کر نہیں لے سکتے. ہاں یہ بچہ نوکری کر رہا ہے کسی سیٹھ کے پاس, اور اب نوکری کے پیریڈ میں ڈیوٹی ٹائمنگز میں بچے سے سیٹھ نے پانی بھروایا, تو وہ الگ بات ہے کہ یہ ٹائم تو اس نے خریدا ہے تنخواہ دے کر کہ 8 گھنٹے تم سے میں کام لوں گا جو بھی کام لوں. تو وہ ایک اس کے الگ احکامات ہوتے ہیں. تو اس لیے مطلب نابالغ بچے تحفہ دیتے ہیں تو اکثر میرے لیے بڑے مسائل کھڑے ہوتے ہیں. منے بڑی بےچارے محبت سے مجھے آ کر تصویر لا کے دیتے ہیں, کبھی کارڈ لا کر دیتے ہیں, کبھی عطر کی شیشی لا کر دیتے ہیں. اب میرے لیے بڑا مسئلہ ہوتا ہے, یہ میں لے نہیں سکتا, شرعاً میرے لیے جائز نہیں ہے کہ نابالغ بچے کا تحفہ میں قبول کر لوں. تو میں عموماً چوم کر واپس دے دیتا ہوں یا چند لمحوں کے لیے اپنے پاس رکھ لیتا ہوں, پھر اور کچھ دیتا ہوں اور پھر ساتھ میں وہ بھی ان کو ٹکا دیتا ہوں. اس میں بچے جو بہل جاتے ہیں بعضوں کا, بات چالاک ہوتے تو اکڑ جاتے, نہیں تو آپ کو میں نے دیا, بحث کرتے ہیں. بہرحال لے کے کسی طرح بھی پہلا گھسلا اگر مجھے اس کو ٹکانا ہی ہوتا ہے میں لے نہیں سکتا. ہاں پیچھے اس کا باپ چلا آ رہا ہے یا بڑا بھائی یہ انڈر اسٹوڈے کہ یہ اس کا مالک نہیں ہے بلکہ چھوٹے بچے کے ہاتھوں باپ دلوانے میں خوش ہوتا ہے. یہ ہوتا نا بڑا بھائی چھوٹے بچے کے ذریعے دلوانے میں خوش ہوتا ہے. تو اس طرح پھر رکھ لیتا ہوں اگر سمجھ آ جاتی ہے کہ بھائی یہ بچے کی ملک نہیں بلکہ بڑا پیچھے سے دے رہا ہے. کبھی پوچھ بھی لیتا ہوں کہ بھائی آپ نے اس کو دیا ہے. تو بہرحال یہ کہ اس طرح آپ بھی احتیاط فرمایا کریں کہ چھوٹے بچے کی ملک جو ہے وہ ہم نہیں لے سکتے. آج کل تو خیر ان مسائل پر یا ان احکامات پر کوئی توجہ نہیں. تو چھوٹا بچہ بھی حکمت اور دانائی کی بات کرے تو اس کو قبول کرنا چاہیے کہ بزرگی بعقل است نہ بسال. بزرگی عقل سے ہوتی ہے علم سے ہوتی ہے برسوں سے یا عمر سے نہیں ہوتی کہ بڈھا جاہل ہو سکتا ہے اور چھوٹا بچہ عالم ہو سکتا ہے. جیسے میرے آقا نعمت امام اہل سنت عظیم البرکت عظیم المرتبت پروانہ شمع رسالت مجدد دین و ملت مولانا شاہ احمد رضا خان علیہ رحمت الرحمان 13 سال 10 مہینے اور 4 دن کی عمر میں آپ نے پہلا فتویٰ دیا اور فتویٰ تھا حرمت رضاعت پر. اب اس کے تو معنی سمجھانے میں مجھے بہت دیر لگے گی آپ کو, لیکن ایک بات ہے بوڑھے بوڑھوں کو بھی حرمت رضاعت کا معنی نہیں پتا. رضاعت یہ کیا ہوتا ہے؟ ادھر تو ٹی وی میں کون سے ڈرامے کی سیریز کب آتی ہے, فنکار کون کون سے اپنے کو یہ یاد ہے, کون سی فلم میں کون سا ہیرو ہے یہ اپنے سے پوچھ لو باقی یہ رضاعت کیا. ہم مسلمانوں کی حالت تو آپ کے سامنے ہی ہے, پورے پورے گانے یاد ہیں 4 کلمے یاد نہیں, پورے پورے نغمے رٹے ہوئے ہیں اور موسیقی کی دھنیں بھی سمجھ میں آ رہی ہیں لیکن قرآن دیکھ کر بھی پڑھنا پلے نہیں پڑ رہا. ہماری قسمت ہمارے نصیب. ہم مسلمان اتنے اب گئے گزرے ہو گئے اور ایسی باتیں سننے میں بھی دلچسپی ذرا کم ہی ہے, اور اگر سن بھی لی تو عمل کرنے کا تو وہ ذہن ہی نہیں ہے. ون وے رکھا, یہاں سے سنا یہاں سے نکال دیا, آگے فارمیلٹی پوری کر گئی, اس کو پھلانگتے رہے اس کو کودتے رہے, ادھر آگے بڑھتے رہے ادھر پیچھے ہٹتے رہے, اپنے موقع کی جگہ تلاش کرتے رہے, نہ خود سننا ہے نہ دوسرے کو سننے دینا ہے. مولانا رومی رحمۃ اللہ علیہ ایک اور سبق آموز حکایت نقل کرتے ہیں. ایک بہت بڑے اجدہے نے, اجدہا بہت بڑے سانپ کو بولتے ہیں, ایک بہت بڑے اجدہے نے ایک ریچھ کو پکڑ لیا اور ریچھ چلا رہا تھا. ایک شخص وہاں سے گزر رہا تھا, اس کو ریچھ کی بے کسی پر بڑا ترس آیا اور اس نے کسی طرح بھی اجدہے کے منہ سے اس ریچھ کو چھڑا لیا. ریچھ اپنے محسن کا شہدا ہو گیا, اس نے مجھ پر بڑا احسان کیا. اب ہو لیا اس کے پیچھے پیچھے, بندہ آگے آگے اور ریچھ اب اس کے پیچھے پیچھے, اور اس کی اطاعت کرنے لگا اور خدمت کرنے لگا. اور جب وہ آدمی سوتا تو یہ مکھیوں سے حیوانوں سے جانوروں سے اس کی حفاظت کرتا تھا. ایک سمجھدار آدمی نے جب یہ دیکھا تو اس شخص کو سمجھایا کہ بھائی وہ ٹھیک ہے کہ ریچھ تجھ سے محبت کرتا ہے یہ مانا, لیکن ہے نادان دوست, اس میں عقل نہیں ہے, یہ بیچارہ فائدہ پہنچانا چاہے گا بھی تو ہو سکتا ہے تمہیں نقصان پہنچانا, تو اس لیے اس کی دوستی سے اگر باز آ جاؤ تو تمہاری بھلائی ہے. تو اس نے کہا کہ میں تو اس کی دوستی سے باز نہیں آتا, مجھے اس پر بھروسہ, میری نیت صاف ہے, نیت صاف منزل آسان. اس نے اپنی ہوشیاری جتا دی. خیر بات آئی گئی ہو گئی. ایک دن یہ شخص حسب معمول سو رہا تھا اور ریچھ مکھیاں جھل رہا تھا, اڑا رہا تھا مکھیاں. اب مکھیوں کی خصلت ہے کہ بعدوں کا دکا دکا مکھی سے آپ کو واسطہ پڑا ہوگا کہ جتنا بھی اڑا بار بار آ کر بیٹھتی ہے, بار بار آ کر بیٹھتی ہے. تو ایسی کوئی جھکی مکھی جو تھی وہ پیچھے لگ گئی. اب وہ گھڑی گھڑی اڑا ہے لیکن وہ بار بار آ کے بیٹھے اس کے منہ پر. تو ریچھ کچھ دیر تک تو اڑاتا رہا, پھر آخر اس کی پھر گئی اور غصہ آ گیا. اور آپ کو پتا ہے غصے میں تو عقل مند کی عقل پر پتھر پڑ جاتے ہیں. تو یہ تو تھا ہی بےچارا نادان جانور تھا حیوان تھا, اس کو غصہ آ گیا کہ مانتی نہیں ہے, میرے محسن کے چہرے پر بار بار آ کے بیٹھتی ہے, میں نہیں چھوڑتا اس کو. اس نے بڑا تھا پتھر اٹھایا, بولا اب بس اس مکھی کو میں پتھر سے کچل دیا. مکھی منہ پہ بیٹھی ہوئی تھی اور اپنے محسن کو مکھی سے بچانے کے لیے اور مکھی مارنے کے لیے اس نے جہاں بیٹھی تھی منہ پر تو اس کا نشانہ تاک کر مکھی کا دھڑوم سے پتھر جو مارا نا تو مکھی دوڑ گئی اور اس کے دوست کا منہ کچل گیا, تڑپ تڑپ کر اس نے دم توڑ دی. تو مولانا جلال الدین رومی رحمت اللہ علیہ یہاں پر احمقوں کی صحبت اور نادان دوستوں کی صحبت سے بچانے کا درس دے رہے ہیں کہ نادان سے بچا کریں, کہ نادان فائدہ پہنچانا چاہے گا لیکن پھر بھی وہ بیچارہ اپنی کم عقلی کی وجہ سے نقصان پہنچا دے گا.